नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
देशका विभिन्न ठाउँमा बाढ़ी पहिरोमा परेर 7 जनाको ज्यान गयो, 4 जना बेपत्ता। बागलुङको निसीखोला बाहुन गाउँमा एकै परिवारका 4 जनाको ज्यान गयो।
चितवनको भरतपुर 19 मतदान, वैशाख 31 गतेको भन्दा 27 मत कम खस्यो। मतगणना शुरू गर्ने बारेमा सर्वदलीय बैठक चल्दै।
जागिरे महिलालाई 6 महिनासम्म सुत्केरी विदा दिने प्रस्ताव, सुत्केरी र नवजात शिशुको समग्र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्य।
संविधान पुनर्लेखनका लागि भेनेजुएलामा शक्तिशाली निकाय स्थापना हुने, पुनर्लेखनको विरोधमा विपक्षीहरूको प्रदर्शन।
र श्रीलंका संघको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारतले 622 रन बनायो।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 9855-64-960, 9855-52-783 र 9855-64-602।
खामकै उज्यालो जस्तो दिव्य एलईडी बल्ब, छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब, बनाऊ गाउँ शहर झिलिमिली झिलिमिली लगाई दिव्य एलईडी बल्ब।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टीका साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम।
दिव्य एलईडी बल्ब।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेसनल एकाडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 को लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटिज समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ,
फोन नम्बर 01-4278-342, 42-78-965।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। लगातार पानी परेपछि देशका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरोमा परेर 7 जनाको ज्यान गएको छ, अरू 4 जना बेपत्ता भएका छन्। बागलुङमा पहिरोमा परेर एकै परिवारका 406 जनाको ज्यान गएको छ। बागलुङको निसीखोला गाउँपालिका 2 बाहुन गाउँमा पहिरोमा परि एकै परिवारका मणिमान छन्त्याल, उहाँकी श्रीमती नन्दकली, बुहारी बिन्दु र छोरी गीताको ज्यान गएको निसीखोला 2 का वडाध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो। यस्तै निसीखोला 1 हुल्दीमा पहिरोले घर बगाउँदा 70 वर्षका खगिसरा सिन्जालीको पनि ज्यान गएको प्रहरी नायब उपरीक्षक अनिल खड्काले बताउनुभयो। यस्तै बागलुङको ढोरपाटन 5 घरमाथिबाट खसेको पहिरोमा परेर ओम प्रकाश कामीको ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै बाढ़ी आएको नहरमा डुबेर नवलफरासीमा 1 बालिका सहित 2 जना बेपत्ता भएका छन्। नवलफरासीको प्रसौनीमा रहेको नहरमा 11 वर्षीय बालिका कृष्ण गुप्ता डुबेको देखेर उद्धार गर्न जाँदा 60 वर्षीय ब्रिजलाल गुप्ता पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। लगातारको वर्षाले नवलफरासीको सदरमुकाम परासी सहितका केही ठाउँ डुबानमा परेका छन्। रावणखण्ड खोलामा आएको बाढ़ीका कारण परासीमा रहेको नेपाली सेनाको ब्यारेक सहित आसपासका क्षेत्र पनि डुबानमा परेका छन्।
कञ्चनपुरको धरमपुरमा खोलाको बाढ़ीले बगाउँदा बेतकोट नगरपालिका 5 धरमपुरको मुक्त कमैया शिविरका साधुराम खुनाको ज्यान गएको छ। खुनाको शव घटनास्थलभन्दा झण्डै 600 मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो। पानी धेरै परेपछि चिउरी खोलाको बाढीले दोबानमा थुनिएका 27 जना गोठालाको भने उद्धार गरिएको छ। पानीले बेलौरी नगरपालिकाका 15 घर डुबानमा परेका छन्।
यस्तै बझाङमा खोलाले बगाएर 1 जना र पहिरोमा परि 1 गरी 2 जना बेपत्ता भएका छन्। जय पृथ्वी नगरपालिका 9 को बारिल छडा स्थित बाहुली खोलाले बगाएर सुरमा गाउँपालिकाका शेरबहादुर बोहरा बेपत्ता हुनु भएको छ। यस्तै खप्तर छन्ना गाउँपालिका 4 पसल बगर नजिकै रहेको झुलढुङ्गामा पहिरोमा परि 1 जना बेपत्ता भएका छन्। पहिरोमा परि हराएका व्यक्तिको नाम ठेगाना खुल्न सकेको छैन।
यसै गरी गएरातीदेखिको वर्षाले सुर्खेतको वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र जलमग्न भएको छ। बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दाहरू घर छाडेर अग्लो ठाउँतर्फ सरेका छन्। जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका 5 ऐरारीको सिर्केमा आएको बाढीले खेतबारी कटान गरेर बगाएको शिक्षक ओमजङ शाहले जानकारी दिनुभएको छ। यस्तै लगातारको वर्षाले रौतहटमा 1.5 दर्जन भन्दा बढी घर ढलेका छन् भने 50 बिघा भन्दा बढी धानखेत डुबानमा परेको छ।
यस्तै पहिरोले अवरुद्ध बनेको नारायणगढ़ मुगलिन सड़क आज दिउँसोदेखि सञ्चालनमा आएको छ। सड़क खण्डमा 15 भन्दा बढी ठाउँमा पहिरो खसेपछि सड़क अवरुद्ध बनेको थियो। नारायणघाट मुगलिन सड़क आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरोले बगाएको भालु ढुङ्गा बाहेक अरू ठाउँमा 2 तर्फी सड़क सञ्चालनमा आएको हो।
तर रसुवाको उत्तर गया गाउँपालिकामा पहिरो खसेपछि 10 दिनदेखि बोगटीटार सिमले पार्च्याङ कृषि सड़क अवरुद्ध भएको छ। सड़क अवरुद्ध भएपछि नौकुण्ड कालिका तथा उत्तर गया गाउँपालिकाका 1 दर्जन भन्दा बढी गाउँमा खाद्य सामग्री ढुवानी गर्न नसकिएको स्थानीय बासिन्दाले बताएका छन्।
आज राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाले देशका धेरै नदीमा बाढ़ीको खतरा रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढ़ी पूर्वानुमान शाखाले आग्रह गरेको छ। बबई र कर्णालीमा बाढ़ीले खतराको तह पार गर्न सक्ने भएकाले बाँके, बर्दिया, कैलाली, चितवन, नवलपरासी, सुनसरी र मोरङका नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन शाखाले आग्रह गरेको हो। शाखाका प्रमुख राजेन्द्र शर्माका अनुसार बबई नदीमा पानीको सतहले चेतावनी तह पार गरेको छ। यसले बाँके, बर्दिया र कैलालीका धेरै ठाउँ जोखिममा परेका छन्। शाखाका अनुसार नारायणी, रेउखोला, बबई र रानी जरूवा क्षेत्रमा पानीको सतह बढ़ेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा गाड़ी चलाउन र मानिसलाई हिँडडुलमा समेत रोक लगाइएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। ठूलो पानी परेपछि पहिरोको जोखिम बढ़ेको भन्दै राजमार्गमा विशेष निगरानी बढ़ाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।
प्रमुख 3 दलका शीर्ष नेताले अनशनरत डाक्टर गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले संसदबाट चिकित्सा शिक्षा ऐन प्रक्रिया पूरा गरेर पारित गर्ने भन्दै तत्कालका लागि अनसन तोड्न डाक्टर केसीलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ नेतृत्वको सरकारी वार्ता टोलीले 5 पटकसम्म डाक्टर केसीका मागबारे उहाँका प्रतिनिधिसँग छलफल गरे पनि निष्कर्ष ननिस्किएपछि आज प्रधानमन्त्री देउवाले मुख्य दलका शीर्ष नेतालाई समेटेर छलफल गर्नुभएको हो। वार्ता टोलीले चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्न र आईओएमको अधिकार त्रिभुवन विश्वविद्यालयबाट फिर्ता गराउन आफूले नसक्ने भन्दै राजनीतिक नेतृत्वको प्रतिबद्धता चाहिने बताएपछि प्रधानमन्त्री देउवाले अग्रसरता लिनुभएको हो।
यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि उहाँसँग विगतमा भएको सम्झौता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले आज विज्ञप्ति निकालेर डाक्टर केसीको जीवन रक्षाका लागि सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिएको छ। आयोगले केसीको जीवन रक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गर्न तथा स्वास्थ्य सेवा सुधारको लागि राखिएका उचित मागहरूको सम्बोधन गर्न र विगतमा भएका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गराएको हो। त्यस्तै पटक पटक अनसन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न समेत आयोगले सरकारसँग आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयले जागिरे महिलालाई 6 महिनासम्म सुत्केरी विदा दिने प्रस्ताव गरेको छ। स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रजनन तथा मातृ सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा 2 सन्तानका लागि 6-6 महिना सुत्केरी विदा दिने व्यवस्था गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्य सुधार ल्याउन सुत्केरी विदा 6 महिना दिने प्रस्ताव गरिएको जानकारी दिनुभयो। अहिले निजामती ऐनमा महिलालाई सुत्केरी विदा 60 दिन अर्थात 2 महिना र पुरूषलाई भन्दै सुत्केरी स्याहार विदा 15 दिन रहेको छ। सार्क अन्तर्गत बंगलादेश र भारतले सुत्केरी विदा 6 महिनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेका छन्। जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर सुत्केरी विदा 6 महिनासम्म पुर्याउन लागेको पन्तले जानकारी दिनुभयो।
भरतपुर महानगरपालिका 19 शान्तिपूर्ण रूपमा मतदान भएको छ। बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म भएको चुनावमा 75% मत खसेको छ। 3797 जना मतदाता रहेको वडामा 2870 जनाले मतदान गरेका छन्। यो गएको वैशाख 31 गते भएको चुनावमा खसेको मतभन्दा 27 मत कम हो। गएको जेठ 14 गते राति मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि त्यहाँ आज पुनः चुनाव भएको हो। दलीय सहमति भए आजैदेखि मतगणना शुरू गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सर्वदलीय बैठक अहिले बसिरहेको छ। आज चुनाव भएको 19 नम्बर वडा र 20 नम्बर वडाको मतगणना बाँकी छ। दुईवटा वडाको मतगणना बाँकी हुँदा एमालेका मेयर पदका उम्मेद्वार देवी गेवाली 784 मतले अघि हुनुहुन्छ। उहाँका निकटतम प्रतिद्वन्दीमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल हुनुहुन्छ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले सुझाव संकलन सकेर भोलिदेखि तथ्याङ्कको विश्लेषण र मूल प्रतिवेदन लेखनलाई तीव्रता दिने भएको छ। आयोगले केन्द्रमा पत्रपत्रिका मार्फत र कार्यालयमै सुझाव लिएको प्रवक्ता गणेशराज कार्कीले जानकारी दिनुभएको छ। आयोगलाई क्षेत्र निर्धारणका लागि 21 दिनको मात्रै कार्यादेश भएकाले देशका सबै भूभागमा गएर सुझाव संकलन गर्न नसकिएको कार्कीले बताउनु भएको छ। बढ़ी जनघनत्व भएका विराटनगर, जनकपुर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढ़ीमा पुगेर आयोगका पदाधिकारी छलफल गरी सुझाव लिएका उहाँले जानकारी दिनुभयो। माघ 7 गते भित्रै तीनै तहको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप संघीय संसदका लागि 165 र प्रदेश सभाका लागि 330 क्षेत्र निर्धारण गर्न साउन 5 गते सरकारले पूर्व न्यायाधीश कमल नारायण दासको अध्यक्षतामा 5 सदस्यीय आयोग गठन गरेको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बिई सिभिल र बिएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बिई सिभिल र बिएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, चाकुपाट, ललितपुर।
फोन नम्बर 01-5260-1952-5592।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले देशका विभिन्न ठाउँमा बाढ़ी पहिरोमा परेर 7 जनाको ज्यान गयो, 4 जना बेपत्ता, चितवनको भरतपुरमा मतगणना शुरू गर्ने बारेमा सर्वदलीय बैठक चल्दै जागिरे महिलालाई छ महिनासम्म सुत्केरी विदा दिने प्रस्ताव लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, गणपूरक संख्या नपुगेपछि व्यवस्थापिका संसदको आजको बैठक स्थगित भएको छ। जातीय भेदभाव तथा छुवाछुत, कसुर र सजाय पहिलो संशोधन विधेयक 2074 विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा बैठकमा नेपाल मजदूर किसान पार्टीका दिल्ली प्रसाद काफ्लेले बैठकमा गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाउनु भएको थियो। काफ्लेको नियमापत्तिपछि तीन मिनट जनाउ घण्टी बजाएर गणना गर्दा 97 सदस्यको मात्रै उपस्थिति देखिएपछि बैठक स्थगित गरिएको हो। नेपालको संविधान धारा 94 अनुसार संसदको बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा कायम संख्याको कम्तीमा 1/4 सदस्य उपस्थित हुनुपर्छ, जस अनुसार संसदमा अहिले कायम सदस्य संख्या मध्ये 149 सदस्य उपस्थित हुनुपर्छ। बैठकमा गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचीमा रहेका संवैधानिक आयोग सम्बन्धी 3 विधेयक पारित हुन सकेनन्।
संसदप्रति सरकार र प्रधानमन्त्री पूर्ण रूपमा जवाफदेही हुनुपर्छ। संसदमा जनप्रतिनिधिहरूले उठाएका कुनै पनि विषयको समाधान खोज्नु प्रधानमन्त्री र मन्त्रीहरूको दायित्व हो, तर व्यवस्थापिका संसदमा उठेका कुनै पनि विषयलाई सरकारले गम्भीरतापूर्वक लिने र सम्बोधन गर्ने गरेको पाइँदैन। प्रकाश ढकालको रिपोर्ट।
सम्मानित सदनमा त्यो विषयवस्तु चाहिँ प्रस्तुत भइरहेको अवस्था छ। नेपाल सरकारले त्यसलाई गम्भीरतापूर्वक लिए तुरन्तै छानबिन गर्न सभापति महोदय मार्फत सरकारको ध्यान आकर्षण गर्छु।
नेपाली काँग्रेसकी सांसद श्री माया थकाली, संसदका सबै बैठकमा सांसदहरूले यसै गरी देशका जल्दा बल्दा विषय र आफ्नो निर्वाचन क्षेत्रका समस्याबारे सरकारको ध्यान आकर्षण गराउँछन्। नागरिकका जनजीविकासँग जोडिएका विषय उठाउनका लागि संसदले शून्य, विशेष र अतिरिक्त गरी 3 किसिमको समय छुट्याएको छ, तर संसदमा उठेका कुनै पनि समस्याको समाधानका लागि सरकारले कहिले तदारूपता देखाएको छैन। राप्रपाका सांसद दिलनाथ गिरी,
सांसदले उठाएका प्रश्नहरूको विषयमा सरकारको चाहिँ गम्भीरतापूर्वक ध्यान आकर्षण भएको भए सायद समस्या चाहिँ दोहोरिएर आउँदैन थियो, र निरन्तर रूपमा सांसदहरूले जनताका चाहिँ समस्याहरू उठाइरहने, सरकार सुनेर पनि नसुनेको जस्तो गर्ने प्रवृत्ति हावी भएको छ। संसार भोलिको पार्लियामेन्ट सिस्टममा के हुन्छ भने मान्यहरूले बोलिसकेपछि त्यो जनताको कुरो हुन्छ, जनताको आवाज, जनताको समस्या बोलिया हुन्छ।
सदनबाट सभामुखले रूलिङ गरेर बाध्य पारेको विषयमा बाहेक नेपालका कुनै पनि सरकारले सदन समक्ष उपस्थित भएर जवाफ दिएको रेकर्ड विरलै पाइन्छ। संसदलाई सरकारले आफू निर्वाचित हुने र गरेका निर्णय अनुमोदन गराउने थलोको रूपमा मात्र प्रयोग गरेको धेरै सांसदहरूको गुनासो छ। सांसद हुँदा संसदीय सर्वोच्चता र जवाफदेताको चर्को कुरा गर्ने व्यक्तिहरू मन्त्री भएपछि त्यसलाई चटक्कै बिर्सिन्छन्। संसद गठन भएको 4 वर्षमा आफूले उठाएका कुनै पनि विषयको सम्बोधन नभएको अनुभव सुनाउनुहुन्छ एमाले सांसद ऋषि पोखरेल।
मैले पनि सदनमा जनचासोका, जनविचारका, जनताले गरेका धेरै विषयवस्तुहरू उठान गरियो, तर हामीले उठाएकै हिसाबमा सरकारले सुनेको, सदनमा राखेको कुरा सरकारले प्रत्युत्तर दिएको अथवा काम गरेको अनुभूति मलाई करिब 4 वर्ष हुन लाग्यो, थाहा छैन।
संसदीय व्यवस्था प्रभावकारी भएका देशमा सदनमा उठेका साना भन्दा साना विषयलाई सरकारले सम्बोधन गर्ने गरेको पाइन्छ। हाम्रोमा पनि संसदमा उठेका विषय टिपोट र छनौटका लागि सरकार र संसद सचिवालयले कर्मचारी खटाएका हुन्छन्, तर त्यस्ता कर्मचारीले तोके अनुसार काम नै गरेको पाइँदैन। यदि कसैले गरे पनि प्रधानमन्त्री वा मन्त्रीले त्यस विषयबारे संसदमा उभिएर जवाब दिने नैतिकता नै देखाउँदैनन्। संसदमा उठेका जनजीविका र राष्ट्रिय महत्वका विषयबारे सरकारको उदासीनता देखेपछि सम्बन्धित मन्त्रीसँग प्रत्यक्ष सवाल जवाफ गर्ने गरी संसदीय नियमावली पारित गरे पनि कार्यान्वयन हुन सकेको छैन। सरकारलाई संसदप्रति जवाफदेही बनाउन स्वयं सभामुख र संसदकै कमजोरी रहेको बताउनुहुन्छ एमाले सांसद रेवती रमण भण्डारी।
सिङ्गो संसद र सभामुखको पनि कमजोरी छ, संसदीय समितिहरूमा पनि कमजोरी छ, नत्र सरकारलाई यतिको शक्तिशाली संसदले किन चाहिँ के भने ती कुराहरूको सुनवाई गर्दैनस् भनेर लगातार चाहिँ रुलिङ गर्ने हो, निर्णय गर्ने हो, प्रस्तावहरू पारित गर्ने हो भने बाध्य बनाउन सकिन्थ्यो, तर यसमा संसद पनि कमजोर छ, संसद सचिवालय सभामुखको भूमिका पनि यसमा कमजोर छ।
संसद नागरिकको आवाज मुखरित हुने वैधानिक थलो हो, सरकार पूर्ण रूपमा संसदप्रति जवाबदेही बन्न सके मात्र लोकतन्त्रको अनुभूति हुनेछ।
रिपोर्टपछि अब खबरको सिलसिला। जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै संसदको लेखा समितिले आयल निगमका पदाधिकारीमाथि छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बिहान बसेको समितिको बैठकले जग्गा खरिद प्रक्रियामा अनियमितता गरेकाले निगमका महाप्रबन्धक गोपाल बहादुर खड्का सहितका पदाधिकारीलाई छानबिन गर्न अख्तियारलाई पत्राचार गर्ने निर्णय भएको लेखा समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो। जग्गा खरिदबारे अस्ति बुधबार पनि छलफल गरेको लेखा समितिले जग्गा प्राप्ति ऐन अनुसार जग्गा किन्ने गरिनु पर्नेमा एजेन्ट मार्फत बोलपत्रद्वारा खरिद गरिएकाले आर्थिक अनियमितता भएको देखिएको ठहर गरेको हो। निगमले झापा, सर्लाही, चितवन र रूपन्देहीमा सस्तो जग्गा महँगोमा खरिद गरेको थियो।
यसैबीच आयल निगमले जग्गा किन्दा अनियमितता गरेको सम्बन्धी समाचार लेख्ने नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले धम्की दिएका छन्। समाचार संकलनका क्रममा आपूर्ति मन्त्रालय पुगेका पौडेललाई निर्देशक खड्काले कार्यालय परिसरमै समाचारको विषयलाई लिएर धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। पौडेलले साउन 2 गतेको नागरिक र रिपब्लिका दैनिकमा निगमको जग्गा खरिदमा अनियमितता भएको सम्बन्धी समाचार लेखेका थिए। त्यो समाचार प्रकाशित भएपछि सार्वजनिक लेखा समितिले यसबारेमा चासो राख्दै छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई आज आग्रह गरेको हो।
यस्तै सार्वजनिक लेखा समितिले साझा प्रकाशनलाई 5 दिनभित्र सबै विवरण पेश गर्न निर्देशन दिएको छ। प्रकाशनका महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माले करोड़ौं रूपियाँ घाटामा रहेको साझा प्रकाशनमा करारमा नियुक्त गरिएका कर्मचारीको भर्ना प्रक्रिया, सामान खरिद बिक्री, लेखा परीक्षण, पुस्तक प्रकाशन लगायतका सबै विवरण 5 दिनभित्र समितिमा बुझाउन निर्देशन दिइएको छ। सांसदहरूले 11 वर्षदेखि लेखा परीक्षण नगराएको साझा प्रकाशनलाई सरकारले 10 करोड़ अनुदान र 20 करोड़ रूपियाँ ऋण दिएकामा आपत्ति जनाएका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर।
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर।
फोन 01-5151-387।
वेबसाइट www.nce.edu.
NCE, quality for excellence.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
सिप सिकौ, आय आर्जन गरौ।
सिटी भिटीबाट सम्बन्धन प्राप्त यस क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरमा 3 महिने बेसिक, एडभान्स, डिप्लोमा तथा स्पेशल कोर्स विशेष छुटका साथ सञ्चालन हुन गइरहेकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोला।
स्पेशल अफर, उत्कृष्ट विद्यार्थीलाई कामको अवसर,
डिप्लोमा सिक्नेलाई बेसिक कोर्स निशुल्क,
चाड पर्वको अवसरमा सेवाहरूमा विशेष छुट।
सम्पर्क
क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर, नक्खुचार, ललितपुर।
फोन नम्बर 01-5541-069, 98-57-021-01।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। राष्ट्रिय गौरवको बूढी गण्डकी आयोजना चिनिया कम्पनी गेजुवालाई निर्माण गर्न दिने सरकारको सम्झौताप्रति सत्तापक्षकी सांसदले विरोध गरेका छन्। संसद बैठकको विशेष समयमा कांग्रेस सांसद रामहरि खतेवडाले तत्कालीन ऊर्जा एवं हालका गृहमन्त्री जनार्दन शर्माले व्यक्तिगत स्वार्थमा परेर बूढी गण्डकी आयोजना गेजुवा कम्पनीलाई दिने सहमति गरेको आरोप लगाउनु भएको हो। कामचलाउ बनिसकेको अवस्थामा मन्त्री शर्माले गएको जेठ 22 गते गिजुवा कम्पनीसँग सम्झौता गर्नुभएको थियो। गिजुवा कम्पनीलाई विश्व बैंकले कालो सूचीमा राखेको थियो भने चमेलिया हाइड्रो पावर बनाउँदा 1,16 करोड़ रूपियाँको नक्कली भ्याट बिल बनाएको आरोप लाग्दै आएको छ। सम्झौताबारे नयाँ शक्तिले पनि विरोध जनाउँदै आएको छ। 58,000 रोपनीमा बन्ने बुढ़ी गण्डकी जलविद्युत आयोजनाको निर्माण लागत 269 अर्ब अनुमान छ। तर तत्कालीन गृहमन्त्री शर्माले गेजुवासँग व्यक्तिगत लाभ हेरेर 18 अर्ब बढ़ी लाग्ने गरी सम्झौता गरेको सांसदहरूले आरोप लगाएका छन्।
विज्ञान संकायको 12 कक्षाको परीक्षामा झण्डै 80% विद्यार्थी पास भएका छन्। आज प्रकाशित भएको नतिजा अनुसार नियमित तर्फ 79.44% र आंशिकतर्फ 43.96% विद्यार्थी पास भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
महोत्तरीको बर्दीवासमा सर्पले डसेर 5 दिनमा 3 जनाको ज्यान गएको छ। महोत्तरीको बर्दीवासमा रहेको सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा 5 दिनमा एकै गाउँका 3 जनाको ज्यान गएको हो। सर्पको टोकाईबाट बर्दीवास नगरपालिका 1 का रविना गौतम, आशिष अधिकारी र आयिसा सिंहको ज्यान गएको हो।
रामेछापमा 17 किलोमिटर सड़क निर्माणका लागि ठेकेदारले समयमै सम्झौता नगर्दा सड़क निर्माणको काम नै अलपत्र परेको छ। फुलासीको देवीटारदेखि दोरम्बा गाउँपालिकातर्फको सड़क ग्राभेल गर्न र क्रोबल गर्नका लागि जिल्ला प्राविधिक कार्यालय रामेछापले 19 करोड़ रूपियाँमा टेण्डर निकाले पनि ठेकेदारले समयमै सम्झौता नगर्दा सड़क निर्माणको काम अलपत्र परेको हो। टेण्डर पाएको भारतीय निर्माण कम्पनी कार्यालयमा सम्झौता गर्न नआउँदा स्वीकृत भएको टेण्डर नै रद्द भएपछि सड़क निर्माणको काम पनि बीचमा नै अलपत्र परेको छ।
हत्या गरी फरार रहेको आरोपमा ललितपुरका रूपेन्द्र साक्यलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले साक्यलाई झापाको भद्रपुरबाट पक्राउ गरेको हो। साक्यले ललितपुरका मनोज लामाको हत्या गरी हत्याकै दिनदेखि फरार रहेको प्रहरीले जनाएको छ।
भरतपुर 19 आज भएको चुनाव सम्बन्धी खबर उज्यालो अनलाइनमा पढेर ट्विटरमा जयकृष्ण दुलालले लेख्नु भएको छ। निर्वाचनमा सत्ता दुरूपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर 19 सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ।
फेसबुकमा क्षितिज भेषराज लेख्नुहुन्छ, जोसुकैले जिते पनि हामीलाई केही फरक पर्दैन किनकि जुन पार्टी र नेताले जिते पनि हामीले रोजगार पाउने होइनौं। रोजगारीका लागि विदेश नगई नहुने हाम्रा लागि भोट हाल्नु अवसर र दायित्व मात्रै हो।
महिलाले मात्र प्रतिस्पर्धा गर्ने 55 निर्वाचन क्षेत्रमा आरक्षण दिन माग भन्ने खबर पढेपछि ट्विटरमा मेरो विचार नाम राखेका साथीले लेख्नु भएको छ, काठमाडौँको महलभित्र बसेर महिला हिंसाको कुरा गर्नुभन्दा यातायात व्यवसायीसँग समन्वय गरी 2-4 वटा महिला बस चलाएको भए हिंसा कम हुन्थ्यो कि।
काठमाडौँ सफा बनाउने गृहमन्त्रीको योजना सुनेर फेसबुकमा मधुसूदन अधिकारी कश्यप लेख्नुहुन्छ, जताततै हिलो र धुलो छ, बाटोमा कहाँ खाल्डा खुल्डी छन् त्यो पनि पानी पर्दा थाहै हुँदैन, गृहमन्त्रीज्यूको सपना पूरा हुन मुस्किल नै छ।
रानी पोखरी प्लटिङ गर्न लागिएको खेत जस्तो भन्ने खबर पढेपछि ट्वीटमा कृष्ण प्रसाद भूषाल प्रश्न गर्नुहुन्छ, काठमाडौँको केन्द्रमा शुरू गरिएको पुननिर्माणको गति त यस्तो छ, देशका अरू ठाउँमा झन् कस्तो स्थिति होला, अझै द्रुत गतिमा काम भएको छ भन्छन् होला है जिम्मेवार निकायका सरकारी अधिकारी।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाई पनि आफूले लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र विष्णु विश्वकर्मा। अब विदेशको खबर। विरोधका बीच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले संविधान पुनर्लेखनका लागि शक्तिशाली निकाय स्थापना गर्ने हुनुभएको छ। विपक्षीहरूको विरोध तथा अन्तर्राष्ट्रिय समुदायको समेत आलोचनाको व्यवस्था गर्दै मादुरोले गत आइतबार भएको चुनावबाट चुनिएका प्रतिनिधिलाई समावेश गरेर संविधान पुनर्लेखन गर्ने निकाय गठन गर्न लाग्नु भएको हो। भेनेजुएलामा आइतबार भएको संविधान सभा चुनावको वैधतामाथि नै प्रश्न उठेको छ। विपक्षीहरू नयाँ संविधान लेखनका लागि भएको सरकारी तयारीको विरोधमा राजधानी काराकासमा प्रदर्शन गरेका छन्। प्रदर्शन आह्वान गर्ने विपक्षी नेतालाई घरैमा नजरबन्द गरिएको छ भने विरोध प्रदर्शनमा सहभागीहरूलाई पनि पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। श्रीलंकासँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारतले 622 रन बनाएको छ। श्रीलंकाको कोलम्बोमा 3 विकेट गुमाएर 344 रन बनाएको अवस्थाबाट आज दोस्रो दिनको खेल थालेको भारतले 9 विकेटको क्षतिमा 622 रन बनाएर पाली समाप्तिको घोषणा गरेको हो। भारतका चेतेश्वर पुजाराले 133 र अजिंक्य रहाणेले 132 रन बनाए। आजै पहिलो पाली थालेको श्रीलंकाले खराब शुरूआत गर्दै 50 रन बनाउँदा 2 विकेट गुमाएको छ र श्रीलंका अझै 572 रनले पछि छ। 3 टेस्टको श्रृंखलामा भारत 1-0 अघि छ। यस्तै दक्षिण अफ्रिकासँगको चौथो टेस्ट क्रिकेटको पहिलो पालीमा घरेलु टोली इंग्ल्याण्डले खराब शुरूआत गरेको छ। इंग्ल्याण्डले ताजा स्थितिमा 4 विकेट गुमाएर 147 रन बनाएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
देशका विभिन्न ठाउँमा बाढ़ी पहिरोमा परेर 7 जनाको ज्यान गयो, 4 जना बेपत्ता। बागलुङको निस्तिखोला बाहुन गाउँमा एकै परिवारका 4 जनाको ज्यान गयो।
चितवनको भरतपुर 19 मतदान वैशाख 31 गतेको भन्दा 27 मत कम खस्यो। मतगणना शुरू गर्ने बारेमा सर्वदलीय बैठक चल्दै।
जागिरे महिलालाई 6 महिनासम्म सुत्केरी विदा दिने प्रस्ताव। सुत्केरी र नवजात शिशुको समग्र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्य।
संविधान पुनर्लेखनका लागि भेनेजुएलामा शक्तिशाली निकाय स्थापना हुने। पुनर्लेखनको विरोध विपक्षीहरूको प्रदर्शन।
र श्रीलंकासँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारतले 622 रन बनायो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।